यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त। सहमति, सहकार्य र आपसी विश्वासका लागि प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डको भनाई। आर्थिक गतिविधिको विस्तार र समष्टिगत आर्थिक स्थायित्वमा सरकारको प्राथमिकता हुने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता। गण्डकी प्रदेश, मधेश र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूद्वारा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ। अर्थ मन्त्रालयद्वारा आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीड़ित संघर्ष समितिलाई वार्तामा आउन आह्वान। र रूसी सैन्य विमान दुर्घटनामा 15 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मत माग्ने प्रस्तावको पक्षमा 157 मत र विपक्षमा 110 मत परेको थियो। मत व्यक्त गर्दिन भन्नेमा एक मत परेको छ। प्रतिनिधि सभाका 275 सदस्य मध्ये सभामा मतदान गर्नेको संख्या 268 रहेको थियो। प्रधानमन्त्री प्रचण्डको विश्वासको मत माग्ने प्रस्तावको पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले मत हाल्नु भएको थियो। त्यस्तै नेपाली कंग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदूर किसान पार्टी र जनमोर्चाका सांसदहरूले प्रधानमन्त्रीले विश्वासको मत माग्ने प्रस्तावको विपक्षमा मतदान गर्नुभएको थियो। यसअघि विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले आफू निषेध, अपमान र प्रतिशोध नभई सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले आर्थिक गतिविधिको विस्तार र समष्टिगत आर्थिक स्थायित्व सरकारको प्राथमिकता हुने पनि उल्लेख गर्नुभयो।
राष्ट्रिय समस्याहरूको समाधानका लागि पनि हामी सबै एकै ठाउँमा उभिनै पर्छ र राष्ट्रका सम्भावना हासिल गर्न पनि हामीले राष्ट्रिय एकता कायम गर्नै पर्दछ। सरकार गठनमा सहभागी दलहरू बीच न्यूनतम साझा कार्यक्रमका लागि कार्यदल बनेको छ। त्यही कार्यक्रम सरकार सञ्चालनको मूल आधार हुनेछ। सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि सरकारको मूल अठोट हुनेछ। राजस्वको लक्ष्य पूरा गर्न, पूँजीगत खर्च बढाउन र बेरुजु घटाउन सरकारले नयाँ कार्यक्रमहरू ल्याउनेछ। आर्थिक गतिविधिको विस्तार र समष्टिगत आर्थिक स्थायित्व सरकारको प्राथमिकता हुनेछ। सरकार पुनर्गठनसँगै पुँजी बजारमा आएको सकारात्मक परिवर्तनलाई मैले सरकारप्रति जनअनुमोदन र समर्थनका रूपमा बुझेको छु। मिटर ब्याज पीड़ितहरूसँग 4 मुद्दे सहमति भएको छ। मिटर ब्याज पीड़ितहरूको समस्या तत्काल समाधान गर्न पहल लिनु र आरती शाह प्रकरणलाई पनि सहमतिबाट टुंग्याउनु, नयाँ सरकार नयाँ ढंगले जान पहल गर्दैछ भन्ने कुराको मर्निङ सोज द डे भने जस्तै अब बिहानले दिउँसो देखाउँदैछ। वित्तीय अनुशासन र प्रशासनिक खर्चमा मितव्ययिता, उत्पादकत्व वृद्धि र राजस्व चुहाटमा स्थायी नियन्त्रणबाट राष्ट्रको आर्थिक जीवनलाई अझ बलियो बनाउने सरकारको अठोट छ। रोजगारी सृजना र आयात प्रतिष्ठानमा सरकारका प्राथमिकता रहनेछन्।
प्रधानमन्त्री प्रचण्डले सरकार गठनमा सहभागी दलहरूबीच न्यूनतम साझा कार्यक्रमका लागि कार्यदल बनेको बताउनुभयो। उहाँले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले व्यापार घाटा 1.8% घटेको उल्लेख गर्दै आन्तरिक अर्थतन्त्रतर्फ 7 महिनाको अवधिमा मुद्रास्फीति 5.1% सीमित गरिएको पनि बताउनुभयो। आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा अपेक्षित प्रगति हुन नसकेको तथा पूँजीगत खर्च पनि अपेक्षा अनुसार बढ़ाउन नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनालाई थप द्रुतता दिने, पूँजीगत खर्च बढ़ाउने र सार्वजनिक सेवा प्रवाहमा थप सुधार गर्नुपर्ने आवश्यकता औल्याउनु भयो। विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न राजनैतिक अस्थिरताले सिर्जना गरेको सामाजिक अराजकता आक्रोश र नकारात्मक सोचमा परिवर्तन ल्याउन पनि सरकारले विश्वासको मत पाउन जरूरी रहेको स्पष्ट पार्नुभयो।
संविधानको भावना विपरीतका थरी थरीका विचलन रोक्न म संसदसँग विश्वासको मत माग्दैछु। अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न राजनीतिक अस्थिरताले सिर्जना गरेको सामाजिक अराजकता आक्रोश र नकारात्मक सोचलाई परिवर्तन ल्याउन पनि सरकारले विश्वासको मत पाउन जरूरी छ। पछिल्ला सबै आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै राष्ट्रियता, स्वाभिमान र सार्वभौम सत्ताप्रति गौरव बोध गर्न मलाई संसदको समर्थन चाहिएको छ। म सम्मानित संसदलाई विश्वास दिलाउन चाहन्छु, हजारौं नयाँ स्टार्टअप र उद्यमशीलता केही महिनामा नै शुरू हुनेछन्। आत्मनिर्भरताको व्यवस्थित प्रयास हामी गर्नेछौ। म सरकारलाई तथ्याङ्क केन्द्रित गर्नेछु। देशमा महामारीका रूपमा फैलिएको पलायन र निराशा रोक्नको लागि दृढताको साथ कदम चालिनेछ। सुशासनमा अहिलेसम्म भएका प्रयासले लोकतन्त्रप्रति जनताको आशा केही जगाउन खोजेका छन्। तिनमा गुणात्मक परिवर्तन ल्याएर अझ सुधार गरिनेछ। सार्वजनिक सेवा प्रवाह र सुशासनबाट नागरिकमा राज्यप्रति भरोसा बढाउनको निम्ति सरकारले पहल पनि बढाउनेछ। जोखिम उठारै भए पनि देश र जनताको हितमा युगान्तकारी काम गर्ने मेरो संकल्प छ। यही संकल्पले मलाई नयाँ समीकरणतिर डोर्याएको हो भन्ने कुरा पनि म फेरि दोहोर्याउन चाहन्छु। आउँदा दिनमा सरकारका काम र परिणामबाट म त्यो प्रमाणित गर्न पूरै तागत लगाउनेछु। मेरो प्रतिबद्धतामा यो सम्मानित संसदले विश्वासको मत दिनेछ भन्ने मेरो विश्वास छ।
पछिल्ला सबै आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै राष्ट्रियता, स्वाभिमान र सार्वभौम सत्ताप्रति गौरव बोध गर्न आफूलाई संसदको समर्थन आवश्यक रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले हजारौं नयाँ स्टार्टअप र उद्यमशीलता केही महिनामै शुरू हुने बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका समस्या समाधान गर्ने, संविधान कार्यान्वयन गर्ने, गणतन्त्रलाई बलियो बनाउने विषयमा सबै एक भएर अघि बढ्नुपर्ने बताउनुभयो।
कहाँ कहाँ व्यतिथि छ त्यसलाई रोक्न पर्यो। अब देशलाई आर्थिक हिसाबले कसरी योजनाबद्ध ढंगले अगाडि बढाउनु पर्यो, कसरी आर्थिक उन्नति गर्न सक्ने, 60% कृषिमा दिएको जनसंख्यालाई कसरी स्थानान्तरण गर्ने, कसरी आधुनिकीकरण गर्ने देशलाई, यस दिशामा जानु पर्यो हामी सबै। यसका निम्ति म सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु। यसका निम्ति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूले आफ्नो प्रस्ताव मन्तव्यमा बकाइदा प्रतिबद्धता जनाउनु भएको छ। उहाँले भन्नुभयो, यदि यी काम गर्न सकिनँ भने मेरो प्रधानमन्त्रीत्वमा औचित्य रहने छैन, यसमा विश्वास गर्नुहोस्, मलाई मत दिनुहोस् भनेपछि मत किन नदिने। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि यस प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरालाई समर्थन गर्दछु र सबै साथीहरूलाई समर्थन गर्न आग्रह पनि गर्दछु।
अध्यक्ष ओलीले सत्यनिरूपण तथा मेलमिलाप सम्बन्धी विधेयकमा एक दुईवटा विषय मात्रै टुंग्याउन बाँकी रहेकाले ती विषय टुंग्याउन आफूहरू तयार रहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री बन्ने इच्छा आफ्नो नरहेको तर देशको समस्या समाधान गर्न आफूले पहल गरेको पनि उल्लेख गर्नुभयो। बैठकमा नेपाली कंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताका प्रतिनिधिको सर्वोच्च थलो संसदमा जनताका दैनिक सवालका विषयले प्राथमिकता पाउनुपर्नेमा जोड दिनुभयो।
14-15 महिना अगाडि सरकार बन्दै गर्दा मुलुकको अर्थतन्त्र जति जटिलतामा थियो त्यो जटिलताबाट मुक्ति भइसकेको छैन, तर क्रमिक रूपमा केही सुधारोन्मुख दिशातर्फ गति बढेको अवस्था छ। त्यो सुधारोन्मुख विषयलाई सुधार भएको अवस्थाको रूपमा जाने कुरामा हाम्रो शुभेच्छा र साथ रहन्छ। नेपाली कांग्रेस पार्टी समग्र मुलुकमा आज नागरिक पंक्तिमा केही भएको छैन भन्ने खालको विषयलाई चिरेर जानुपर्छ भन्ने कुराको सन्दर्भमा फेरि हामी एक ठाउँ उभिएर सिङ्गो संसदले नागरिकको मनोबल बढाएर जानुपर्छ भन्ने भावनाको पक्षमा छौं। तर जुन शैलीले, जुन तरिकाले, जुन ढंगले सम्माननीय प्रधानमन्त्रीजी प्रस्तुत हुनुभएको छ, त्यो प्रस्तुतिसँग हाम्रो प्रष्ट विमति छ। त्यो विमति भएको कारणले नेपाली कांग्रेस पार्टी प्रमुख प्रतिपक्षका रूपमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई विश्वासको मत नदी आफू अलगै बाहिर रूपमा उभिने र सम्भव भएसम्म अन्य साथीहरूको जुन भूमिका छ त्यो भूमिकालाई कुनै न कुनै रूपमा त्यही ढंगको सहकार्यलाई बढ़ावा दिएर जाने सन्दर्भमा हामी खुला छौं, उदार छौं।
महामन्त्री शर्माले नेपाली कंग्रेस संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने विषयलाई केन्द्रमा राखेर अघि बढ़ने बताउनुभयो। नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र राय यादवले देशको अग्रगमन, संविधान संशोधन र जनताका मुद्दालाई संशोधन गर्नका लागि अहिलेको गठबन्धन सकारात्मक रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोडिम वाग्लेले कामै गरेर राष्ट्रहितको सवालमा प्रधानमन्त्री प्रचण्डको चाहनालाई पूरा गर्न आफूहरूले साथ दिएको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले नयाँ सत्ता गठबन्धन देश र जनताको वर्तमान परिस्थितिलाई केन्द्रमा राखी नबनेको बताउनुभयो। जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले सहयात्रीहरू फेरिने तर प्रधानमन्त्रीले विश्वासको मत पाइरहने अवस्थालाई विचित्रको विडम्बनाको संज्ञा दिनुभयो। एकीकृत समाजवादी पार्टीका सांसद राजेन्द्र प्रसाद पाण्डेले व्यवस्था र संविधान जोगाउने गरी काम गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो। नागरिक उन्मुक्ति पार्टीका सांसद रंजिता श्रेष्ठले सरकारलाई साथ दिने उल्लेख गर्नुभयो। सांसद चित्रबहादुर केसी, जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त राउत, लोकतान्त्रिक समाजवादी पार्टीका सांसद राम प्रकाश चौधरी, नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने बताउनुभयो। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक 2080 प्रस्तुत गर्नुहुने कार्यतालिका रहेको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिकार र कर्तव्य समान हुनुपर्ने बताउनु भएको छ। सांसदहरूले राष्ट्रिय सभा निर्वाचित जनप्रतिनिधिले पनि निर्वाचित गरेको सभा भएकाले प्रतिनिधि सभा र राष्ट्रिय सभालाई समान जिम्मेवारी दिनुपर्ने बताउनुभयो। त्यसअघि सांसदहरूले विशेष समय माग गर्दै राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहाललाई बधाई तथा शुभकामना दिँदै सभाको गरिमालाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष दाहालले आफूलाई प्रधानमन्त्रीको पारिवारिक नातासँग नजुड्न आग्रह गर्दै प्रधानमन्त्री दाहालसँग विचार केन्द्रित सहकर्मीको सम्बन्ध भएको बताउनुभयो। अध्यक्ष दाहालले राष्ट्रिय सभाको भूमिकालाई थप माथि उठाउन आफू केन्द्रित हुने बताउँदै कानून निर्माण र संसदीय प्रणाली, जनसरकारको विषय, संघीयता सबलीकरणमा सभालाई केन्द्रित गर्ने आफ्नो भूमिका हुने उल्लेख गर्नुभयो। सभाको बैठकमा अध्यक्ष दाहालले अध्यक्ष र उपाध्यक्ष अनुपस्थित हुँदा सांसद गंगा कुमारी बेलवासे, जयन्ती राई, तुलसा दाहाल, पूजा चौधरी र विष्णुदेवी पुडा सैनीलाई अध्यक्षता गर्ने गरी मनोनित गर्नुभएको छ। राष्ट्रिय सभाको अर्को बैठक चैत 2 गते शुक्रबार 11:15 बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरूलाई हिजो पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति पौडेलले नवनियुक्त प्रदेश प्रमुख झापाकी सुमित्रा सुवेदी भण्डारी, गण्डकी प्रदेश प्रमुख कैलालीका डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका लागि नवनियुक्त प्रदेश प्रमुख अर्घाखाँचीका नजीर मियालाई प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। राष्ट्रपति पौडेलले हिजै उहाँहरूलाई मन्त्री परिषदको निर्णय एवं सिफारिशमा नेपालको संविधान बमोजिम प्रदेशका प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले क्यानाडाका लागि नेपालका आवासीय नवनियुक्त राजदूत भरतराज पौडेललाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। राष्ट्रपतिको कार्यालय शीतल निवासमा हिजो आयोजित समारोहका बीच राष्ट्रपति पौडेलले क्यानाडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौडेललाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले सुन्दर प्रकृति र वैभवशाली संस्कृतिले नेपाल विश्वमा आकर्षण केन्द्र बनेको बताउनु भएको छ। ललितपुरको बालकुमारी स्थित पुननिर्मित बालकुमारी मन्दिरको उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले काठमाडौँ, ललितपुर र भक्तपुरका महत्वपूर्ण ऐतिहासिक सम्पदाहरूको पुननिर्माण गरी जीवन्त राख्न गरेको प्रयास र यसले पर्यटन प्रवर्धनमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उपप्रधान एवं परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठलाई भारत र चीनका समकक्षीहरूले बधाई दिनुभएको छ। भारतीय विदेश मन्त्री सुब्रमण्यम जयशंकर र चिनिया विदेश मन्त्री वाङीले छुट्टा छुट्टै बधाई सन्देश पठाउँदै परराष्ट्र मन्त्री श्रेष्ठको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीड़ित संघर्ष समितिलाई वार्तामा आउन आह्वान गरेको छ। अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा मन्त्रालयले लघुवित्त पीड़ितका प्रतिनिधिलाई वार्ताका लागि अर्थ मन्त्रालयमा बोलाइएको हो। मन्त्रालयका सहसचिव एवं वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायण प्रसाद रिचाल नेतृत्वमा गठित समितिले पीड़ितका प्रतिनिधिलाई वार्तामा बोलाएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ। समितिमा गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई, कानून मन्त्रालयका उपसचिव जयेन्द्र गुरागाई र नेपाल राष्ट्र बैंकका प्रतिनिधि हुनुहुन्छ। अर्थमन्त्री पुनले समितिलाई संघर्ष समितिसँग वार्ता गरी उनीहरूका माग सम्बोधन गर्ने उपायसहित प्रतिवेदन बुझाउन निर्देशन दिनुभएको छ। प्रधान सेनापति प्रभुराम शर्माले नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, सीमा सुरक्षा, आर्थिक समुन्नति र समृद्धिका लागि साझा प्रयास र प्रतिबद्धताको खाँचो रहेको बताउनु भएको छ। रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको उद्घाटन गर्दै वहाँले त्यसका लागि समान धारणा, बुझाई, एकता र समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा रक्षा मन्त्रालयका सचिव किरण राज शर्माले सुरक्षा बहुआयामिक अन्तर सम्बन्धित र बहुनिकायसँग सरकार राख्ने विषय भएकाले सुदृढ़ सुरक्षाका लागि राज्यका निकायबीच संवाद, समन्वय र सहकारी आवश्यक रहेको बताउनुभयो। तालिममा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सरकारी तथा गैर सरकारी संस्था, संचार जगत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका गरी 30 जनाको सहभागिता रहेको नेपाली सेनाले जनाएको छ। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर 5 र 16 जोड्ने खजुरा खोलाको पुल निर्माण कार्य अलपत्र परेको छ। करिब 10 करोड़ रूपियाँको लागतमा निर्माणाधीन पुलको भुक्तानी लामो समयसम्म नभएको भन्दै ठेकेदार कम्पनीले काम रोकेपछि पुल निर्माणको काम अलपत्र परेको हो। पाउनुपर्ने बाँकी रकम नपाएको भन्दै निर्माण व्यवसायीले काम नगर्ने भन्दै काम ठप्प पारेको बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्ध भत्ता वितरण गरेको आरोपमा सल्यान स्थित शारदा नगरपालिका 3 का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापा विरूद्ध मुद्दा दायर गरेको छ। तत्कालीन वडाध्यक्ष थापाले मृत्यु भइसकेको व्यक्तिको नामको 4 किस्ताको रकम 51,000 रूपियाँ सामाजिक सुरक्षा भत्ता आफ्नो आमा नाता जनाई बुझी लिई सरकारी रकम हिनामिना गरेको आरोपमा हिजो विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ। पारिजात स्मृति केन्द्रले नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गर्नुभएका 4 जना स्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ। साहित्यकार पारिजातको 91 जन्म जयन्तीको अवसरमा पारिजात बाल साहित्य सम्मानबाट बाल साहित्यकार प्राध्यापक डा ध्रुव घिमिरे, पारिजात कला सम्मानबाट गीतकार उदय श्रेष्ठ, पारिजात सृजन सम्मानबाट शोभा दुलाल र पारिजात संघर्षशील नारी सम्मानबाट निर्मला देवी शाहलाई सम्मान गर्ने निर्णय गरिएको पारिजात स्मृति केन्द्रले जनाएको छ। केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठका अनुसार आगामी वैशाख 5 गते पारिजात स्मृति दिवसका अवसरमा ती सम्मान प्रदान गरिनेछ। कैलालीमा पर्ने चुरे पर्वतको टाकुरामा रहेको प्राचीन तथा ऐतिहासिक नायल ताल संरक्षण र प्रचार प्रसारको अभावमा संकटमा परेको छ। सुदूरपश्चिम क्षेत्रको पर्यटनमा बलियो सम्भावना बोकेको नायल तालको संरक्षण र प्रवर्धन गर्न सके त्यस क्षेत्रको पर्यटन प्रवर्धनमा टेवा पुग्ने बताउँछन् कैलालीबाट संवाददाता लोकु सिंह ठकुरी।
कैलालीको सुगम पालिकाको दुर्गम बस्ती हो नायल गाउँ। गोदावरी नगरपालिका वडा नम्बर 12 रहेको यही गाउँमा छ ऐतिहासिक एवं प्राचीन नायल ताल। चुरे पर्वतको डाँडामाथि करिब 3 हेक्टर क्षेत्रफलमा फैलिएको यो तालले पर्यटनको बलियो सम्भावना बोकेको छ। तर संरक्षणको अभावमा ताल पुरिने खतरा त छनै, पर्यटन प्रवर्धनका लागि सरकारको नजर समेत नपरेको स्थानीयको भनाइ छ।
अहिलेसम्म स्थानीय तह, प्रदेश, केन्द्रसम्मको सरकारले चाहिँ दृष्टि नै दिएको छैन।
वरिपरि नाला सहितको पैदल मार्ग भइदिए भए धेरै राम्रो हुन्थ्यो। बाटो चाहियो, बाटो भएपछि सबै चिज हुन्छ।
जानकारहरूका अनुसार परापूर्व कालमा गणपति राजाले राज्य चलाएको र पछि उनै राजाले मानिसहरूको मासु खान थालेपछि देवताहरू प्रकट भई उनलाई मारेर तालमा गाडेको भन्ने इतिहास पनि छ। हाल घण्टेश्वर, दोगडी, नन्नै, मसानी लगायतका शक्तिशाली देवताहरूको बास रहेकाले यसलाई धार्मिक पर्यटनका रूपमा विकास गर्नुपर्ने माग स्थानीयको छ। चारैतिर पहाड र हरियाली, ढकमक्क लाली गुराँस, चराको शिविर ध्वनि र शान्त एकान्त मनोरम वातावरण यो तालको विशेषता हो। तराईबाट करिब 1 घण्टाको दूरीमा रहेको यो तालमा पुग्न सहज सड़क बाटो नै प्रमुख आधार हो। तर यहाँ पुग्ने पर्यटकहरूले असहज र जोखिमपूर्ण सड़क यात्रा गर्नुपर्ने बाध्यता छ।
नाइल ताल तराईबाट धेरै नजिकको चुरे पहाड़मा छ र यहाँ पुग्नका लागि सहज यातायात पहुँच भइदियो भने यो ताल निकै प्रख्यात हुन्थ्यो र अझ प्रसिद्ध हुन्थ्यो। यसले थप अझ आयार्जनको बाटो अपनाउँछ।
चारैतिरका पहाड़बाट बग्ने पानीले ताल पुरिने खतरा छ भने पक्की बाँध नहुँदा ताल थप व्यवस्थित हुन सकेको छैन। सरसफाई सहित तालमा डुंगा सञ्चालन गरी होमस्टेको अवधारणा अघि सार्न सकिए रोजगार सिर्जना, स्थानीय उत्पादनको बजारीकरण तथा आय आर्जनको अवस्था समेत सुधार हुने देखिन्छ। तर यसका लागि ठूलो लगानी आवश्यक पर्ने भन्दै वडा नम्बर 12 का वडा अध्यक्ष भीम बहादुर खड्काले प्रदेश र संघीय सरकारले चासो दिन आवश्यक रहेको बताउनुभयो।
बजेट पनि अलिकति ठूलो परिणामको भएको हुनाले यो नगरपालिकाबाट वडाबाट मात्रै यसको सम्भावना नभएको हुनाले हामीले प्रदेश सरकारसँग, संघीय सरकारसँग बजेटको लागि
विकासको अभावमा तीव्र बसाईसराई भइरहेको अवस्थामा तालको पर्यटन विकासमा ध्यान दिन सके नायल गाउँको अवस्था फेरिने अपेक्षा गर्न सकिन्छ। लोकु सिंह ठकुरी, रेडियो नेपाल, कैलाली।
अब के अन्तर्राष्ट्रिय समाचार। रूसमा एउटा रूसी सैनिक कार्गो विमान दुर्घटना हुँदा 15 जनाको मृत्यु भएको छ। राजधानी मस्कोको उत्तर पूर्वी इवानोभो क्षेत्रको कार्विस्थान नजिकै रूसी सैन्य कारको विमान दुर्घटना हुँदा 15 जनाको मृत्यु भएको हो। द न्यूयोर्क पोस्टले रूसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै विमानको एउटा इन्जिनमा आगो लागेपछि विमान जंगलमा खसेको जनाइएको छ। सैन्य कारको विमान दुर्घटना हुँदा जहाजमा 8 जना चालक दलका सदस्य र 7 यात्रु रहेका थिए। अरब सागरमा डुंगा डुब्दा 12 जना पाकिस्तानी माझीको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ। गत मार्च 5 माछा मार्ने डुंगा समुद्रमा डुबेपछि उद्धार कर्मीहरूले दक्षिण सिन्ध प्रान्तमा हेलिकप्टर, पानी जहाज र स्पीड बोटको सहायताले पानीभित्र बेपत्ताको खोजी शुरू गरेका थिए। सेनाको जनसम्पर्क शाखाले विज्ञप्ति जारी गर्दै करिब 1 हप्ताको अन्तरालमा 12 व्यक्तिको शव पानीको गहिराईबाट निकालिएको जनाएको छ। पाकिस्तानी सेनाले यसअघि भारतीय सीमा नजिकैको खुला समुद्रमा प्रतिकूल मौसमका कारण डुंगा पल्टिँदा डुंगामा चालक दलका 45 सदस्य रहेको बताएको थियो। अब आर्थिक समाचार।
संखुवा सभामा निर्माणाधीन 900 मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत आयोजनाको काम 70% पूरा भएको छ। आयोजनाको बाँध, सुरुङ र विद्युत गृहको काम 70% सम्पन्न भएको हो। आयोजनाको बाँध स्थलबाट विद्युत गृहसम्मको 11 किलोमिटर लामो सुरुङ मार्ग यसअघि नै खुलिसकेको छ। करिब 1.4 अर्ब लागत अनुमान गरिएको आयोजनाबाट नेपाललाई 21% निशुल्क विद्युत प्राप्त हुनेछ। विद्युत उत्पादन पछि प्रत्यक्ष प्रभावित परिवारले प्रति महिना 30 युनिटसम्म विद्युत निशुल्क प्राप्त गर्नेछन्। निर्माण सम्पन्न भएको 25 वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ। संखुवा सभाको अरूण नदीमा अहिले 4 ठूला जलविद्युत आयोजना निर्माणको चरणमा रहेका छन्। स्याङ्जाको गलेङ नगरपालिका साथ सिरौसा स्थित एकै परिवारले 35 लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेका छन्। सफल सुन्तला उत्पादक किसानको पहिचान बनाउन सफल त्यहाँका 82 वर्षीय किसान देवी प्रसाद भण्डारीले यस वर्ष 35 लाखको सुन्तला बिक्री गर्नुभएको हो। 3 वर्ष पहिले सिमरन कृषि तथा पशुपालन फर्म दर्ता गरेर सुन्तला खेतीलाई व्यवस्थित गर्दै आउनुभएका भण्डारीले त्यहाँ उत्पादन गरेको सुन्तला काठमाडौँ, बुटवल, पोखरा, दादिङ लगायतका स्थानमा बिक्री हुने गरेको जानकारी दिनुभयो। हाल ठेकेदारहरूले गाड़ी नै लिएर सुन्तला किन्न घरमै आउने गरेका छन्। सुन्तला पकेट सञ्चालन समिति सिरौंसाका अध्यक्ष रामप्रसाद भण्डारीले सिरौंसामा अघिल्लो वर्ष 2 करोड़को सुन्तला बिक्री भएको जानकारी दिनुभयो। उहाँले अघिल्लो वर्ष सुन्तला पकेट क्षेत्रमा आबद्ध 60 जना किसानले 2 करोड़ 50 लाख मूल्य बराबरको सुन्तला बिक्री गरेको उल्लेख गर्नुभयो। विक्रमसम्म 2070 त्यहाँ सुन्तला पकेट क्षेत्र घोषणा गरेर सुन्तला पकेट क्षेत्र कार्यक्रम सञ्चालन हुँदै आएको छ। जुम्लाको तातोपानी गाउँपालिकाले श्रमदानबाट स्याउका स्थानीय बिरुवा उत्पादन गर्ने अभियान शुरू गरेको छ। त्यसका लागि गाउँपालिकाले प्रत्येक महिनाको 2 शनिबार श्रमदान गरी स्याउको बिरुवा उत्पादनको काम अघि बढ़ाएको छ। पालिकाले आफ्नो परिसरमा बिरुवा उत्पादनको काम गरिरहेको र यस कार्यलाई अभियानका रूपमा प्रभावकारी बनाउने उल्लेख गरेको छ।
भुवन आचार्य, अब खेल समाचार।
हङकङ T20 सिरिजको फाइनल खेलमा नेपालले हार बेहोरेको छ। बुधबार नेपाली उपाधि भिडन्तमा पीएनजीसँग 86 रनको हार बेहोरेको हो। पीएनजीले प्रस्तुत गरेको 172 रनको लक्ष्य पछ्याएको नेपाल 16.5 ओभरमा 85 रनमा अल आउट भयो। नेपालका कुनै पनि ब्याट्सम्यान फाइनल खेलमा चल्न सकेनन्। ओपनर विनोद भण्डारी दोस्रो बलमा 4 रनमा बोल्ड हुँदा कुशल मल्ल 5 रनमा पेभलियन फर्किएका थिए। रोहित पौडेल 12, गुलशन झा 6, विवेक यादव 1, आसिफ शेख 15 र सन्दीप जोरा 17 रनमा अल आउट भए। पीएनजीका काबुआ मोरिया, सेमो कामिया, चार्ट सुपर र शेष बाउलले समान 2 विकेट दिए। अली नोटले 1 विकेट हात पारे। पहिले ब्याटिङ गरेको पीएनजीले 8 विकेटको क्षतिमा 171 रन बनाएको थियो। ओपनर टोनी ओवराले 61 रनको इनिङ्स खेल्दै पीएनजीलाई राम्रो शुरूआती दिलाएका थिए। पुछारका अली नाओले अभिजित 30 रनको योगदान गरे। हिरी हिरीले 14, हिला फारेलले 18, चार्ट सुपरले 13 र क्लिपिन डुरिगाले 14 रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको स्कोर छुन सकेनन्। नेपालका आकाश चन्द र कुशल फुर्तेलले समान 3 विकेट लिए। करण केसी र गुलशन झाको नाममा समान 1-1 विकेट रह्यो। विश्वकपको तयारी स्वरूप T20 सिरिज खेल्न नेपाल हङकङ गएको थियो।
अझै बम। अब मौसम आज सुदूरपश्चिम प्रदेश लगायत देशको पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा हल्का वर्षा हुनुका साथै देशको उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का हिमपात हुने, लुम्बिनी प्रदेशको केही स्थानमा हावाहुरी समेतको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 9.2 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 79%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:14 भयो भने सूर्यास्त भरे साँझ 6:12 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त, सहमति, सहकार्य र आपसी विश्वासका लागि प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डको भनाई। आर्थिक गतिविधिको विस्तार र समष्टिगत आर्थिक स्थायित्वमा सरकारको प्राथमिकता हुने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता। गण्डकी प्रदेश, मधेश र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूद्वारा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ। अर्थ मन्त्रालयद्वारा आन्दोलनरत लघु वित्त वित्तीय संस्था पीड़ित संघर्ष समितिलाई वार्तामा आउन आह्वान र रूसी सैन्य विमान दुर्घटनामा 15 जनाको मृत्यु। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।